यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेपाल प्रिमियर लीगको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ड्सलाई, विजेता टोलीलाई राष्ट्रपति प्रधानमन्त्री लगायतको बधाई। पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट पेट्रोल र मट्टीतेल पनि ल्याउने नेपाल आयल निगमको तयारी। नेपालको पश्चिमी भूभागमा अबको केही दिन चिसो बढ़ने मौसम पूर्वानुमान महाशाखाद्वारा जानकारी। स्थानीय तहलाई विपद सम्बन्धी न्यूनतम मापदण्ड अनुसार सक्षम बनाइने विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भनाई र पाकिस्तानको उत्तर पश्चिमी खैबर पाख्तुनख्वा प्रान्तमा भएको आतंकवादी आक्रमणमा परि 16 जना सैनिकको मृत्यु।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो संस्करणको नेपाल प्रिमियर लीग एनपीएलको उपाधि जित्न सफल भएकामा जनकपुर बोल्ड्सलाई बधाई दिनुभएको छ। यसै गरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपाल प्रिमियर लीग एनपीएलको उपाधि जित्न सफल भएकोमा जनकपुर बोल्ड्सलाई बधाई दिनुभएको छ। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल मार्फत नेपाली क्रिकेटको महापर्व सम्पन्न भएको भन्नुहुँदै एनपीएलमा सहभागी सबै टीम र आयोजक तथा व्यवस्थापकलाई बधाई दिनुभएको हो। नेपाल प्रिमियर लीग एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ड्सले जितेको छ। किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हिजो भएको खेलमा सुदूरपश्चिम रोयल्सलाई 5 विकेटले पराजित गर्दै जनकपुर बोल्ड्सले उपाधि जितेको हो। उपाधि जित्ने जनकपुर बोल्ड्सले ट्रफी सहित 1,10,00,000 प्राप्त गरेको छ। फाइनल खेलपछि आयोजित पुरस्कार वितरण कार्यक्रममा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल क्रिकेट संज्ञानका अध्यक्ष चतुर बहादुर चन्दले संयुक्त रूपमा 1,10,00,000 रूपियाँको चेक जनकपुरका कप्तान तथा खेलाड़ी आसिफ शेख र अनिल शाहलाई प्रदान गर्नुभएको थियो। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उपविजेता टोली सुदूरपश्चिम रोयल्सलाई 51,00,000 रूपियाँ प्रदान गर्नुभयो। तेस्रो हुने कर्णाली याक्स र चौथो हुने टोली चितोन राइनोजले क्रमशः 25,00,000 रूपियाँ र 15,00,000 रूपियाँ प्राप्त गरेका छन्। तेस्रो र चौथो हुने टोलीलाई गृहमन्त्री रमेश लेखक र मध्य प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले चेक हस्तान्तरण गर्नुभएको हो। नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टीतेल पनि ल्याउने तयारी गरेको छ। पेट्रोल, डिजेल र मट्टीतेल आयात गर्न सकिने गरी निर्माण गरिएको मल्टी प्रडक्ट पाइपलाइनबाट पेट्रोल र मट्टीतेल ल्याउने काम अन्तिम चरणमा पुगेको निगमको मध्य प्रादेशिक कार्यालयका प्रमुख प्रलयंकर आचार्यले जानकारी दिनुभयो। निगमले परियोजनाको दोस्रो चरण अन्तर्गत पाइपलाइनबाट पेट्रोल र मट्टीतेल ल्याउने कामको परीक्षण सफल गरिसकेको छ। निगमले पाइपलाइनबाट गत असोज 18 गते 5,500 किलोलिटर पेट्रोल र गत मंगसिर 26 गते 1,000 किलोलिटर मट्टीतेल अम्लेखगंज झारेको थियो। पेट्रोलियम पदार्थको संवेदनशीलतालाई मध्यनजर गर्दै हाल विस्तृत परीक्षणको काम भइरहेको छ। निगमले 2076 सालदेखि पाइपलाइन मार्फत मोतिहारीदेखि अम्लेखगंजसम्म डिजेल आयात गरिरहेको छ। सरकारले हरेक पालिकालाई विपद जोखिम न्यूनीकरणका हिसाबले व्यवस्थित र सक्षम बनाउने भएको छ। गृह मन्त्रालय मातहत रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले त्यस्ता स्थानीय तहलाई विपद उद्धारमा सक्षम बनाउन आवश्यक सामग्री उपलब्ध गराई सहयोग गर्ने प्राधिकरणका सहसचिव डाक्टर भीष्म कुमार भूषालले बताउनुभयो। उहाँले विपद व्यवस्थापनका दृष्टिले पालिकामा न्यूनतम मापदण्ड पुर्याउने गरी आवश्यक तयारी थालिएको जानकारी दिनुभयो। प्राधिकरणको नेतृत्वमा हालै पश्चिम नेपालमा गरिएको एक अध्ययनले स्थानीय तहमा विपद व्यवस्थापन कार्य संस्थागत हुन नसकेको औल्याएको थियो। त्यसलाई सम्बोधन गर्न प्राधिकरणले तयारी थालेको हो। नेपालको पश्चिमी भूभागमा अबको केही दिन पुनः चिसो बढ़ने जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालको पश्चिमी क्षेत्रमा बदलीको अवस्था रहने, बादल लाग्ने र हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ़ने सम्भावना रहेको महाशाखाले जनाएको हो। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद शान्ति कडेलका अनुसार आजदेखि पश्चिम नेपाल विशेष गरी कर्णाली क्षेत्रमा यसको केही असर देखिने र त्यसको असर लुम्बिनी प्रदेशसम्म नै पर्ने र यसको केही असर काठमाण्डुसम्म पनि पर्ने उहाँले बताउनुभयो। चिसोका कारण पश्चिम नेपालका हिमाली क्षेत्रमा बढ़ी हिउँ पर्ने र पश्चिम नेपालका तराई क्षेत्रमा चिसो बढ़ने उहाँले जानकारी दिनुभयो। बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानमा हुस्सू लाग्नुका साथै तराईका थोरै स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सड़क यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। बाजुरामा हिजो बिहान गएको भूकम्पबाट 15 घरमा पूर्ण रूपमा क्षति पुगेको छ। भूकम्पबाट 100 भन्दा बढ़ी घरमा क्षति भएको र त्यसमध्ये 15 घरमा बस्नै नहुने गरी क्षति पुगेको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले जानकारी दिनुभएको छ। अहिलेसम्म प्राप्त जानकारी अनुसार भूकम्पले कुनै मानवीय क्षति नभएको र पीड़ितको उद्धार र राहतका लागि प्रयास जारी रहेको प्रमुख जिल्ला अधिकारी पाध्यायले बताउनुभयो। बाजुराको जगन्नाथ गाउँपालिका स्थित गोत्री केन्द्रबिन्दु बनाएर हिजो बिहान 5.2 रेक्टरको भूकम्प गएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वलाई नै शान्तिको मार्गमा हिडाउन योग र ध्यानलाई जीवन पद्धतिका रूपमा अप्नाउनुपर्ने बताउनु भएको छ। विश्व ध्यान दिवसका अवसरमा हिजो काठमाण्डुको सैनिक मंच टोडी खेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले युद्ध र द्वन्द्वलाई छाडेर अगाडि बढ़ने हो भने सकारात्मक चिन्तनका साथ ध्यान र योगलाई अपनाउन जरूरी रहेको बताउनुभयो।
हरेक दिवस हाम्रा ध्यान दिवस हुनुपर्दछ। आजदेखि हरेक दिन हाम्रो ध्यान लिन हुनुपर्दछ। हरेक बिहान ध्यान हुनुपर्दछ अनि सकारात्मक चिन्तनबाट दिनको शुरूआत गरौं। ध्यान भनेको सकारात्मक चिन्तन शुरू गर्ने माध्यम हो। त्यसबाट दिनको शुरूआत गरौं। सकारात्मक सोचले सकारात्मक कार्यतर्फ हामीलाई मार्गदर्शन गर्दछ। त्यसबाट हामी अगाडि बढौं। हामीले ध्यानलाई योगलाई आफ्नो जीवन पद्धति बनाउनु पर्दछ। दैनिक जीवनको दिनचर्या बनाउनु पर्दछ।
प्रधानमन्त्री ओलीले योग र ध्यानलाई विद्यालय र युवा पुस्तासम्म हस्तान्तरण गर्न जरूरी रहेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले विविधतालाई एकतामा जोड्दै समतामूलक समाजको निर्माणका लागि ध्यान र योगलाई महत्वपूर्ण माध्यमका रूपमा आफूले देखेको बताउनुभयो।
हामी नेपाली हौ। पहिलो कुरा, हामी नेपाली एकजुट हुनुपर्दछ। परस्परमा घृणा होइन, विविधतालाई एकतामा बदलेर सामाजिक न्याय र सामाजिक सद्भाव हामीले कायम गर्नुपर्छ। समानता कायम गर्नुपर्छ। त्यसको आधारमा राष्ट्रिय एकता कायम गर्नुपर्छ। योगले यस भावनालाई, यस व्यवहारलाई, यस अभ्यासलाई राष्ट्रव्यापी रूपमा एकताको भावनाद्वारा अगाडि बढाउन मदत गर्दछ।
प्रधानमन्त्री ओलीले ध्यान र योगका लागि सरकारले गर्नुपर्ने कामबारे आफ्नो ध्यान पुगेको उल्लेख गर्नुभयो। त्यस अवसरमा स्वामी आनन्द अरूण, सन्तोष केडिया र एलपी भानु शर्माले ध्यानका विभिन्न अभ्यास गराउनु भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक व्यवस्थामा आएको परिवर्तनपछि देश समृद्धिको बाटोमा अघि बढ़दै गएको बताउनु भएको छ। नेपाल जेसिसको 51 राष्ट्रिय महाधिवेशनको हिजो इटहरीमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले देशको राजनीतिक व्यवस्थामा भएको परिवर्तनपछि आर्थिक सामाजिक क्षेत्रमा धेरै सुधार भएको बताउनुभयो। प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनभन्दा अगाडि भएका पूर्वाधार विकास र त्यसपछिका आर्थिक विकास तथा रोजगारीका अवसर सृजन लगायत क्षेत्रमा सकारात्मक परिवर्तन भएको बताउनुभयो। प्रधानमन्त्री ओलीले युवा तथा महिलाको क्षमता विकासमा जेसिसको भूमिकाको प्रशंसा गर्नुभयो। 3 दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वको चयन गर्नेछ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले राजनीतिक अस्थिरताबाट मुलुकलाई जोगाउन नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेको साझेदारीमा वर्तमान सरकार गठन भएको स्पष्ट गर्नुभएको छ। कास्की जिल्लाको माछापोस्टे गाउँपालिका छ स्थित बराहा माध्यमिक विद्यालयको 57 वार्षिकोत्सव एवं प्राविधिक शिक्षा रजत वर्ष समारोहको हिजो उद्घाटन गर्नुहुँदै वहाँले बारम्बार सरकार परिवर्तन हुन थालेपछि त्यसप्रति जनतामा नैराश्यता बढ़ेको बताउनुभयो। सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले विकास निर्माणमा बाधक बनेका नीति ऐन कानून परिमार्जन गरेर सरकार अघि बढ़ने बताउनुभयो। सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्न नसक्दा विद्यार्थी र अभिभावकको आकर्षण संस्थागत विद्यालयतर्फ बढ़ेको मन्त्री गुरूङको भनाइ थियो। शारीरिक र मानसिक स्वास्थ्यका लागि जीवनशैलीमा परिवर्तन आवश्यक रहेकोमा चिकित्सकहरूले जोड़ दिएका छन्। विश्व ध्यान दिवसका अवसरमा कैलाशकूट सामाजिक अभियानले हिजो काठमाण्डुको हाँडी गाउँमा आयोजना गरेको स्वस्थ जीवनशैली र तनाव व्यवस्थापन सम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रममा शिक्षण अस्पताल महाराजगंजका मनोचिकित्सा विभाग प्रमुख डाक्टर सरोज प्रसाद ओझाले स्वस्थ जीवनका लागि योग र ध्यानलाई स्वभावका रूपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारलाई संघीयतालाई सबल बनाउन क्रियाशील रहेको बताउनु भएको छ। निर्माणाधीन गणेशमान सिंह राजमार्गको हिजो निरीक्षण गरेपछि उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री सिंहले गुणस्तरीय निर्माणमा विशेष ध्यान दिन सम्बन्धित निकायका अधिकारीहरूलाई निर्देशन दिनुभयो। काठमाण्डुको थानकोटदेखि मकवानपुरको थाहा नगरपालिका 9 उक्त मार्ग निर्माणाधीन छ। हिजै थाहा नगरपालिका 9 नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री सिंहले जनताका घर दैलोमा पुगेर संगठनलाई बलियो बनाउन आग्रह गर्नुभयो। राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले मातृभूमिप्रति गौरव गर्दै देश विकासको अभियानमा जुट्न युवा पुस्तालाई आह्वान गर्नुभएको छ। रैथानी एग्री प्रोडक्ट्स नेपालद्वारा हिजो काठमाण्डुको दरबार मार्गमा संचालित रैथाने उत्पादन हाट बजार मेलाको अवलोकनपछि वहाँले नेपालमा स्रोत साधन र जनशक्ति पर्याप्त भएकाले यसको अधिकतम प्रयोग हुन आवश्यक रहेको बताउनुभयो। अध्यक्ष दाहालले ठूलो संख्यामा युवा विदेश जाने क्रमसँगै आफ्नो थातथलो खाली हुँदै गएपछि अत्यावश्यक खाद्यान्नमा अन्य मुलुकसँग आश्रित हुन परेको यथार्थ सुनाउँदै वहाँले प्रांगारिक उत्पादनलाई व्यवस्था गरिदा आयातित वस्तु उपभोग गर्न बाध्य हुनु परेको धारणा राख्नुभयो। मादी मर्स्याङ्दी करिडोर अन्तर्गत सिस्नेरी बेर्ता रम्घा हुँदै मान्टेहटिया जोड्ने सड़कको निर्माण कार्य पुनः शुरू भएको छ। सड़क डिभिजन कार्यालय दमौलीका अनुसार निर्माण कार्य अलपत्र बनाई 6 सम्पर्कविहीन रहेका कन्ट्राक्टरलाई सम्पर्कमा ल्याई निर्माण कार्य अघि बढ़ाइएको हो। कम्पनीको लापरवाहीका कारण अहिले निर्माण सम्पन्न गर्नुपर्ने समयमा अधूरै रहँदा आम नागरिकले समस्या भोग्नु परेको भानु नगरपालिकाका नगर प्रमुख आनन्द राज त्रिपाठीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको उत्तर पश्चिमी खैबर पाख्तुनख्वा प्रान्तमा हिजो बिहान भएको आतंकवादी आक्रमणमा 16 सैनिकको मृत्यु हुनका साथै अन्य 8 घाइते भएका छन्। प्रान्तको दक्षिणी उजुरीस्तान जिल्लामा स्थानीय समय अनुसार बिहान 2:30 आक्रमण शुरू भएको थियो। एक चेकपोस्टलाई निशाना बनाएर आक्रमण गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। 12 शव शनाखत भएको छ भने थप 4 पहिचान हुन बाँकी छ। पाकिस्तानी सेनाले आक्रमणकारीको बारेमा आधिकारिक पुष्टि गरेको छैन। गाजामा 20 भन्दा बढ़ी मानिसहरू फँसेको संयुक्त राष्ट्रसंघको राहत र कार्य एजेन्सीका आपतकालीन अधिकारी लुइस वाट्रिजले बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको राहत र कार्य एजेन्सीले हालैका दिनहरूमा गाजामा खराब मौसमको अवस्था जारी रहने अपेक्षा पनि गरेको छ। यसका बावजूद पनि एजेन्सीलाई आश्रय सहायता भन्दा खानालाई प्राथमिकता दिन बाध्य पारिएको छ। यसैबीच संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय बाल आपतकालीन कोष युनिसेफले गाजाका बाल बालिकामा जारी संकटको असरप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। 14 महिनाभन्दा बढ़ी समयदेखि बाल बालिका विपदको घड़ीमा बाँचिरहेका छन् जसमा 14,500 भन्दा बढ़ी बाल बालिकाको मृत्यु भएको र हजारौं घाइते भएका युनिसेफले जनाएको छ। युनिसेफले पनि जाडो शुरू हुने बित्तिकै स्थिति खराब हुने चेतावनी दिएको छ। नासा र भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले 2025 मार्चमा शक्तिशाली पृथ्वी अवलोकन उपग्रह प्रक्षेपण गर्ने लक्ष्य राखेका छन्। नासा इसरो सिन्थेटिक अपर्चर राडार निसारले ग्रहको पारिस्थितिक प्रणाली, भूमि र समुद्री बरफ र पृथ्वीमा परिवर्तनहरू मापन गर्न प्रत्येक 12 दिनमा दुई पटक पृथ्वीको लगभग सबै जमीन र बरफको सतहहरू स्क्यान गर्नेछ। निसार स्याटेलाइट भारतको दक्षिण पूर्वी तटमा रहेको सतीश धवन स्पेस सेन्टरबाट प्रक्षेपण हुनेछ। नासाका अनुसार निसारको अवलोकनले विश्वभरका अन्वेषकहरूलाई ग्रहको सतहमा आइस फिट, हिमनदी र समुद्री बरफ लगायतका परिवर्तनहरू राम्ररी बुझ्न मद्दत गर्नेछ, जसले मानवतालाई फाइदा पुग्नेछ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको गएको 5 महिनामा 13,04,00,00,000 रूपियाँ बराबरको विद्युत नेपालबाट भारत निर्यात भएको छ। साउनदेखि मंगिरसम्म देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत निर्यातबाट 13,04,00,00,000,000 रूपियाँ आमदनी भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। गएको साउनमा सबैभन्दा बढ़ी 4,15,00,00,000 रूपियाँ बराबरको विद्युत निर्यात भएको पाइन्छ भने मंगिरमा सबैभन्दा कम 28,00,00,000 रूपियाँ बराबरको विद्युत भारत निर्यात भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो। यसै वर्षदेखि 40 मेगावाट विद्युत भारत हुँदै बंगलादेश निर्यात पनि शुरू भइसकेको छ। यस आर्थिक वर्षमा सरकारले करिब 30,00,00,000,000 रूपियाँ बराबरको विद्युत निर्यात गर्ने लक्ष्य राखेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नेपालको पर्यटनलाई थप चलायमान बनाउन आवश्यक रहेको र त्यसका लागि आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्नुपर्ने बताउनु भएको छ। बिहिबार काभ्रे पलाञ्चोकको पनौतीमा आयोजित कार्यक्रममा पर्यटन मन्त्री पाण्डेले पछिल्ला दिनमा नेपाली समाजमा पनि घुम्न जाने बानीको विकास हुँदै गएको उल्लेख गर्नुहुँदै पर्यटन व्यवसायीले आन्तरिक पर्यटकलाई आकर्षित गर्ने गरी सहुलियत प्याकेज दिन सुझाव दिनुभयो। ऐतिहासिक एवं पुरातात्विक नगर पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि पहल भइरहेको पनि मन्त्री पाण्डेले त्यस अवसरमा जानकारी गराउनुभयो। उता पर्यटन प्रवर्धनका लागि गौतम बुद्धको जन्मथलो लुम्बिनी समेत पर्ने लुम्बिनी प्रदेशमा लुम्बिनी सर्किटको विकास गरिने भएको छ। प्रदेशको रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासी 3 जिल्लालाई बौद्ध सर्किटका रूपमा विकास गरिनेछ भने प्रदेशका 12 जिल्लालाई लुम्बिनी सर्किटमा जोड्ने गरी सरकारले अवधारणा अघि सारेको छ। यसैबीच रूपन्देहीको देवदहमा गौतम बुद्ध राष्ट्रिय उद्यान महोत्सवको बिहिबार उद्घाटन गर्नुहुँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पनि पर्यटन क्षेत्रको विकासका लागि बौद्ध र लुम्बिनी सर्किटको विकास गरिने बताउनु भएको छ। मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले बौद्ध सर्किटको गुरू योजना बनाएर कपिलवस्तुको तिलोराकोटदेखि नवलपरासीको रामग्रामसम्मका सम्पदालाई जोड्ने गरी पर्यटन पूर्वाधार निर्माण गर्ने बताउनुभयो। नेपाल आयल निगमले यही पुसको अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टी तेल पनि ल्याउने तयारी गरेको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, लुम्बिनी, गण्डकी तथा कर्णाली प्रदेशका पहाड़ी तथा हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 18 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 4.8 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 100%। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 17 19 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 6:50 भयो भने सूर्यास्त भरे साँझ 5:14 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाल प्रिमियर लीगको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ड्सलाई, विजेता टोलीलाई राष्ट्रपति प्रधानमन्त्री लगायतको बधाई। पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट पेट्रोल र मट्टी तेल पनि ल्याउने नेपाल आयल निगमको तयारी। नेपालको पश्चिमी भूभागमा अबको केही दिन चिसो बढ़ने मौसम पूर्वानुमान महाशाखाद्वारा जानकारी। स्थानीय तहलाई विपद सम्बन्धी न्यूनतम मापदण्ड अनुसार सक्षम बनाइने, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भनाई र पाकिस्तानको उत्तर पश्चिमी खैबर पाख्तुनख्वा प्रान्तमा भएको आतंकवादी आक्रमणमा परि 16 जना सैनिकको मृत्यु। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।